आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Jesus, Jesus.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार तथा जय मसी। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आनन्द कुशले हुनुहुन्छ होला। यही नै प्रभुसँग मेरो प्रार्थना छ। उहाँको असीम आशिष, उहाँको सम्पूर्ण सुरक्षा अनुग्रह तपाई तपाईँको जीवनमा तपाईँको परिवारमा सदैव बनिरहोस्। तपाईहरूले पठाउनुभएका प्रार्थनाका विषयहरू हामीले नियमित रूपमा प्रभुमा उठाइरहेका छौं। हामी आशा गर्दछौं कि प्रभुले प्रार्थना सुन्नुहुनेछ, किनकि हाम्रो प्रभु प्रार्थना सुन्ने प्रभु हुनुहुन्छ। कुनै प्रार्थनाका विषयहरू छन् भने, कुनै प्रतिक्रियाहरू छन् भने, या कुनै सुझावहरू छन् भने प्रिय, हामीलाई निर्धक्क रूपमा प्रभुमा आफ्नै परिवार सम्झेर लेखी पठाउन सक्नुहुनेछ। हामी त्यसलाई स्वागत गर्नेछौ। श्रोता, अब हामी आफ्नो विषयवस्तुतिर प्रवेश गरौं। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा पुरानो नियमको प्रस्थान भन्ने पुस्तक त्यसको 28 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यस अध्यायमा हामी पहिलो कुरा देख्छौ, हारून र उसका छोराहरूलाई पुजारीको निम्ति अलगाइन्दछ, छुट्टाइन्दछ। हामीले देख्यौं कि भेट नेपाल अर्थात पवित्र स्थानमा भएका हरेक धागोको रंग र डोरीले ख्रिष्टको व्यक्ति र कामको बताएको कुरा देखिसकेका छौं। अहिले हामी ती व्यक्तिहरूको बारेमा देख्न गइरहेका छौं जसले पवित्र स्थान वा भेट नेपालमा सेवा गर्न गइरहेका छन्। लेबीहरू चाहिँ पवित्र स्थानको लागि रेखदेख गर्नेहरू थिए भने हारून र उसका छोराहरू चाहिँ पुजारी हुनलाई थिए। हारून चाहिँ प्रधान पुजारी हुनलाई थिए। प्रस्थान 28 अध्याय 1-2 पदमा भनिएको छ, तैले इस्रायलीहरूका बीचबाट तेरो दाजु हारून र त्यसका छोराहरूलाई त कहाँ ले र तिनीहरूले मेरो निम्ति पुजारीको काममा सेवा गरून्। हारून र त्यसका छोराहरू नादब, अबिहु, एलाजर र इतामार। गौरव र शोभाको निम्ति तैले तेरो दाजु हारूनको निम्ति पवित्र पोषकहरू बनाउनु। मित्र, हारूनले प्रधान पुजारी भएर सेवा गर्नको निम्ति उसले केही विशेष पोषक लगाउनु पर्दथ्यो। यी सबै पोषकहरूले ख्रिष्टको बताउँछ। यो सत्य हो कि प्रस्थानको पुस्तकमा दिइएका प्राय जसो निर्देशनहरू पढ्न त्यति गजब, त्यति रुचिकर लाग्दो छैन, तर तिनीहरूले ख्रिष्टको प्रकट गर्दछ। तपाईँ यो कुरामा चकित भइरहनु भएको छ कि किन परमेश्वरले यी सबै निर्देशनहरू दिनुभएको भनेर। साना बच्चाहरू तस्बीरद्वारा सिक्दछन्। बाइबल तस्बीर पुस्तक हो र उहाँले दिनुभएका त्यो तस्बीरहरूलाई हेरेर उहाँसँग हाम्रो निम्ति भएको सत्यता सिकेको चाहनुहुन्छ। यी पोषकहरू पवित्र थिएनन्, त्यो अर्थमा कि आज हामी पवित्रको सोच्दछौ। हिब्रू शब्दमा पवित्रको अर्थ हुन्छ अलग्याउनु, छुट्याउनु। यी पोषकहरू परमेश्वरको सेवाको निम्ति छुट्याइएको वा अलगाइएको थिए। अनि परमेश्वरको सेवाको लागि छुट्याइएका कुनै पनि कुरा पवित्र हुन्छन्। तिनीहरू पवित्र पोषकहरू थिए र तिनीहरू परमेश्वरको सेवाको निम्ति प्रयोग गरिन्दछन्। अनि यो कुराको पनि ध्यान दिऊ कि यी पोषकहरू परमेश्वरको महिमाको लागि थिए अनि तिनीहरू सुन्दर थिए। मित्र, कुनै कुरा कुरूप हुँदैन किनभने तिनीहरू परमेश्वरको सेवामा प्रयोग गरिन्दछन्। पद 3 भनिएको छ, जति शिल्पकारहरू छन् जसलाई यस्ता कुरामा मैले बुद्धिले भरिपूर्ण पारेको छु, तिनीहरूलाई तैले भन्नु कि तिनीहरूले हारूनका पोषक त्यसलाई यो कामको निम्ति नियुक्त गर्नलाई बनाउन् र त्यसले पुजारीको पदमा मेरो सेवा गरोस्। हारूनलाई प्रधान पुजारीको सेविकाईको लागि अलगाइन्दछन्, छुट्याइन्दछन् र यिनीहरू नै उसका पोषकहरू हुन्। 4 पदमा भनिएको छ, तिनीहरूले बनाउनु पर्ने पोषकहरू यिनै हुन्, छाती पाता, एपोद, अल्खा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूको निम्ति पुजारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाउन्। यहाँ 6 पोषकहरू थिए जुन परमेश्वरको सेवामा प्रयोग हुँदथे। अनि पोषकहरू हारूनले लगाउँथे। त्यसपछि निश्चय नै उसको पछि आउने प्रधान पुजारीले पनि उस्तै र उही पोषक लगाउँदथे। 5 पदमा भनिएको छ, तिनीहरूले सुन र निलो बैजनी, रातो धागो र मसिनो गरी सुती कपडा प्रयोग गरून्। अमित्र, यी पोषकहरू बहुमूल्य दामी पोषकहरू थिए। यसपछि हामी एपोदको देख्छौ। पद 6-9 पदमा भनिएको छ, तिनीहरूले एपोद चाहिँ सुनको र निलो बैजनी, रातो धागो र मसिनो गरी सुती कपडाले निपुणताको साथ बनाउन्। त्यो गाँस्नलाई त्यसका दुवै छेउमा गाँसेका 2 काँधे बन्धन हुन्। त्यसमाथि भएको खुब राम्रोसँग बुनेको कमरपेटी, एदोमको त्यही टुक्राको र त्यस्तै काम भएको सुनको र निलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस्। तैले 2 अनिक्स लिएर त्यसमा इसरायलका छोराहरूका नाउँ खोप्नु। मित्र, गोमेद पत्थरको एकातिर 6 इसरायलका सन्तानका नाम खोपिएको हुन्थ्यो र अर्कोतिर चाहिँ 6 नाम लेखिएको हुन्थ्यो। जब प्रधान पुजारी परमेश्वरको उपस्थितिमा जान्थे, उसले आफ्नो कानमा इसरायलका सन्तानहरूलाई बोक्दथे। यसले चाहिँ प्रधान पुजारीको शक्ति, अधिकार र सामर्थ्यको बताउँदछ। हिब्रू 7 अध्यायको 25 पदले हामीलाई भन्छ, यसै कारण पनि उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति अन्तर्विन्ती गर्नलाई उहाँ सधैँ भरि रहनुहुन्छ। ख्रिष्ट हामीलाई उद्धार गर्न सक्नुहुन्छ। उहाँसँग शक्ति र सामर्थ्य छ। के तपाईँले हराएको सानो भेड़ाको बारेमा प्रभु येशु ख्रिष्टले भन्नुभएको दृष्टान्तको याद गर्नुभएको छ? गोठालु खोज्न गए र उसलाई भेटाए र उसलाई आफ्नो काँधमा बोकेर ल्याए। येशु ख्रिष्टले मलाई आफ्नो काँधहरूमा बोक्नुहुन्छ अनि त्यहाँ नै तपाईँलाई बोक्नुहुन्छ। समय समयमा कहिलेकाहीँ म उहाँको काँधबाट उफ्रेर झर्छु, तर उहाँ त्यहाँ मलाई उचालेर फेरि सुरक्षाको स्थानमा राख्नुहुन्छ र निरन्तर मलाई बोक्नुहुन्छ। ओ, एपोतले हामीलाई ख्रिष्टको कति सुन्दर तस्विर दिन्छ। यसपछि हामी देख्छौ छाती पाता पद 15 र 16 भनिएको छ, न्याय गर्नलाई छाती पाता सिपालु शिल्पकारद्वारा बनाउनु। एपोतको बनावट जस्तै त्यो पनि सुनको र निलो बैजनी रातो धागो र मसिनो गरी बाटेको सुती कपड़ाको होस्। त्यो वर्गकार र दोबर पट्याएको होस्। त्यसको लम्बाई 1 बिता र चौडाई 1 बितै होस्। अनि यो न्यायको छाती पाता थियो। किन अमित्र? यसले यो तथ्यको तस्विर दिन्छ कि पापको न्याय गरिएको छ। मित्र, आज हामीलाई विश्वासीको रूपमा धार्मिकताको छाती पाताको आवश्यक छ। तपाईँले देख्नुभयो, छाती पाताले हामी भित्र रहेको दुष्ट भ्रष्ट हृदयको ढाक्दछ अनि त्यही नै एउटै तरिकामा हामी परमेश्वरको उपस्थितिमा उभिन सक्छौ। यसको अर्थ यो हो कि हाम्रा पापहरूको न्याय गरिसकिएको छ। ख्रिष्टको धार्मिकता हामीलाई दिइएको छ, त्यसकारण यसलाई न्यायको छाती पाता भनिन्छ। छाती पाता एपोतको तरिकामै एक भाग थियो। एपोत र छाती पाता सँगसँगै जाँदथे र सुन्दरताको सामग्री थियो। अनि 17-20 पदमा भनिएको छ, तब तैले त्यसमा मणिहरूका 4 लहर गरी मणि जड्नु। पहिलो लहर मानिक पुष्पराज र बेरुजको होस्, दोस्रो लहर फिरोजा नीर र पन्नाको, तेस्रो लहर नीलमणि हाकिक र कटेलाको, चौथो लहर पितमणि अनिक्स र बिलौको होस्। यी सबै सुनका मणि घरहरूमा जडिउन्। मित्र, प्रधान पुजारीको छाती पातामा यी 12 बहुमूल्य पत्थरहरू थिए, जडिएका थिए, जुन 3 पंक्तिमा मिलाएर राखिएका थिए र त्यहाँ 4 पंक्तिहरू पनि थिए। 21 पदमा भनिएको छ, ती मणिहरू इसरायलका छोराहरूका 9 अनुसार 12 वटा हुन्। हरेकमा छापमा खोपे जस्तै 12 कुलमध्ये एउटाको 9 हुन्। यी मणिहरू वा पत्थरहरू प्रकाशको पुस्तकमा पनि उल्लेख गरिएको छ, जहाँ हामीलाई भनिएको छ कि तिनीहरूले नयाँ यरुसलेमको जग बनाउँदछ। प्रत्येक पत्थर बेग्ला बेग्लै रंगहरूका थिए र सबै मिलेर तिनीहरूले एकाएक निस्केको चमक र सुन्दर प्रदर्शनको रूप दिन्छ। म एउटा यो मत मान्ने व्यक्ति हुँ कि परमेश्वरको ब्रह्माण्ड रंगले भरिएको छ र जब पाप अन्त्यमा हटाइन्दछ, हामीले यसलाई सुन्दर रंगसहितको एकाएक निस्केको उज्यालो चमक देख्नेछौं। यी 12 पत्थरहरू अति नै चाखलाग्दछन्। जब प्रधान पुजारी छाती पाता लगाएर परमेश्वरको उपस्थितिमा जाँदथे, उसले प्रभु येशूको तस्विर दिँदथे, जो अहिले हाम्रो निम्ति परमेश्वरको दाहिने हातमा विराजमान भएर अन्तर्विन्ती गरिरहनु भएको छ। प्रभु परमेश्वर प्रभु येशूले हामीलाई खालि आफ्ना काँधहरूमा अर्थात शक्ति र क्षमताको स्थानमा बोक्नुहुन्न, तर उहाँले हामीलाई आफ्नो छातीमा बोक्नुहुन्छ। हामी उहाँको हृदयमा खोपिएका छौं। उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। ओ, हाम्रो निम्ति उहाँको प्रेमको यो कस्तो अद्भुत तस्विर छ। यसपछि हामी देख्छौं ओरिम र तुमिम। 30 पदमा भनिएको छ, तैले न्यायको छाती पातामा ओरिम र तुमिम राख्नु, ताकि जहिले जहिले हारून परमप्रभुको सामुने जान्छ, तैले तैले ती त्यसको हृदयमा हुन्। यसरी हारूनले इसरायलीहरूका निम्ति न्याय गर्ने साधनहरू आफ्नो हृदयमा परमप्रभुको सामुने निरन्तर बोकोस्। म तपाईलाई रहस्यको कुरा बताउन गइरहेको छु र तपाईले अरूलाई बताएको पनि म चाहन्न। मलाई थाहा छैन कि उरिम र तुमिम के हो। मैले 15 लेखकहरूले लेखेका विभिन्न पुस्तकहरूको पढे र मैले यो कुराको थाहा पाएँ कि तिनीहरूले पनि यसको बारेमा केही जानेका थिएनन्। चाखलाग्दो कुरा यो छ कि परमेश्वरको इच्छाको निधो गर्ने कुरासँग गर्नुपर्ने केही काम थियो अनि यो कसरी मलाई थाहा छैन। कोही मानिसहरू सोच्दछन् कि उरिम र तुमिम पासा वा डाइस भन्छन्, तर म यसमा त्यति विश्वास गर्दिन। चाहे यो जुनै कुरा होस्, यसले परमेश्वरको इच्छालाई वा इच्छाको निधो गर्दथ्यो, तय गर्दथ्यो। परमेश्वरले अति नै असल कारणको निम्ति यसको विवरणहरूको स्पष्ट दिनुभएको छैन। यसपछि हामी देख्छौ एपोतको लबेदा 31-34 पदमा भनिएको छ, तैले एपोतको सम्पूर्ण अल्खा निलो रंगको बनाउनु, त्यसको बीचमा टाउको छिराउन प्वाल बनाउनु र नच्यातिनलाई कठालोको प्वाल जस्तै बुनेको बीट होस्। त्यसको तलको फेरोमा निलो बैजनी र रातो धागोका दारिमहरू बनाउनु र बीच बीचमा सुनका घण्टीहरू लगाउनु। एउटा सुनको घण्टी र फेरि एउटा दारिम पर्ने गरी अल्खाको वरिपरि होस्। अमित्र, दारिमले फलको बताउँछ र घण्टीले साक्षीको बताउँछ। हामीलाई यी दुवै कुरा हाम्रा जीवनहरूमा चाहिन्छ। हामी ख्रिष्टको साक्षी बन्नुपर्छ र यिनीहरू चाहिँ हाम्रा जीवनमा आत्माका फलहरू हुन्। तपाईले कसैलाई ट्रेकहरू दिनुभन्दा पहिले साहित्य, साना साना पुस्तक पुस्तिकाहरू दिनुभन्दा पहिले यो पृथ्वीमा सही बाटो, सही आदर्शको जीवनमा देखाउनु पर्दछ। धेरै मानिसहरू साक्षी दिन चाहन्छन् तर त्यस अनुसारको जीवन छैन। तर उही समयमा त्यहाँ कोही व्यक्तिहरू छन् जो आदर्शका विश्वासीहरू छन्। आत्माका फलहरू तिनीहरूको जीवनमा देखिन्छन् तर तिनीहरू साक्षी दिँदैनन्। हामीसँग घण्टी र दारिम दुवै हुन आवश्यकता छ। अनि 35 पदमा भनिएको छ, हारूनले सेवा गर्दा त्यो लगाओस्, पवित्र स्थानभित्र परमप्रभुको सामुने प्रवेश गर्दा र बाहिर निस्कन्दा त्यसको आवाज सुनियोस् र हारून नमरोस्। यो साक्षीको र जीवनका प्रतीकहरूको आवाज दिनु पर्दथ्यो जब प्रधान पुजारी पवित्र स्थानमा भित्र जाँदथ्यो र बाहिर आउँदथ्यो, नत्र तिनी मर्नेछन्। यसले तिनीहरूलाई यस तथ्यमा होसियार बनाउँछ, यदि तिनले धार्मिक कृत्यहरूमा गडबड गरे भने, बेहोसियारी भइकन गडबड गरे भने तिनी तुरुन्तै मर्नेछन्। यसले तिनलाई यस कुरामा होसियार बनाउँछ। अनि 36-38 पदमा भनिएको छ, तैले निखुर सुनको एउटा पाता बनाएर त्यसमा औठीको छाप खोपे झैं यो कुरो खोप्नु परमप्रभुको निम्ति पवित्र। त्यो निलो फिताले फेटामा बाँध्नु र त्यो फेटा अगाडि होस्, हारूनको निधारमा त्यो होस् र इसरायलीहरूले जे जति पवित्र भेटी चढाउँछन् ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्। त्यो निरन्तर त्यसको निधारमा रहनेछ, यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकुन्। यी पोषकहरूले प्रधान पुजारीलाई अरू पुजारीहरूबाट छुट्टै अलग्गै अलग्याउँछ र यी पोषकहरूले हाम्रा प्रधान पुजारीको सुन्दरताहरू र महिमाको प्रदर्शन गर्दछ, जो पवित्र, निष्कलंग, निष्कोट र पापीहरूबाट अलग हुनुहुने व्यक्ति हुनुहुन्थ्यो। उहाँ यस संसारमा तपाईं र मलाई बचाउन मर्नुभयो। उहाँ अहिले परमेश्वरको दाहिनी हातमा तपाईं र मलाई निरन्तर जीवितै राखिराख्नलाई विराजमान हुनुहुन्छ। अनि 39-43 पदमा भनिएको छ, लबेदा चाहिँ मसिनो सुती कपडाको बुन्नु र फेटा पनि मसिनो सुती कपडाको बनाउनु, बुट्टा हाल्नेद्वारा पटुका पनि बनाइयोस्। तैले हारूनका छोराहरूका निम्ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्ति बनाउनु। ती तैले आफ्नो दाजु हारून र त्यसका छोराहरूलाई
पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नु, तिनीहरूलाई पवित्र पार्नु र तिनीहरूले पुजारीको पदमा मेरो सेवा गरून्। तैले तिनीहरूका शरीर ढाक्नलाई सुती कपड़ाका भित्री वस्त्र बनाउनु, ती कम्मरदेखि जाङसम्म पुगुन्। हारून र त्यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्र स्थानमा सेवाको निम्ति वेदीको नजिक आउँदा ती लगाएका हुन्, ताकि तिनीहरू दोषी नहुन् र नमरून्। यो चाहिँ हारून र त्यसका सन्तानको निम्ति अनन्तको विधि होस्। मित्र, उहाँको सेवामा परमेश्वर नग्नता चाहनुहुन्न थियो, र आज यो कुरा हामीले आफ्नो मनमा राख्न आवश्यक छ। परमेश्वर शरीरको प्रदर्शनको चाहनु भएन। यी पोषकहरूले शरीरका कामहरूलाई ढाक्दथे। परमप्रभु आजको यो वचन अध्ययनमा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।